नमस्ते तन्दिनी डबलीमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म दिपज्योति श्रेष्ठ। सबैजना आराम हुनुहुन्छ नि? आज लकडाउनको 12 दिन, 12 दिनसम्म घरभित्र बसेर हामीले धेरै बाहिरको कुराहरू हेरिरहेका छौँ। बाहिर भनेको सरकारले यो विपदबाट बचाउन कस्तो एक्सन्सहरू लिइरहेको छ, के गरिरहेछ, के स्ट्राटेजीहरू बनाइरहेको छ भनेर हामीले हेरिरहेका छौँ। भनेको विभिन्न सञ्चार माध्यमहरूबाट, सोसियल मिडियाहरूमा त्यो कुराहरूको बारे हामीले थाहा पाइरहेका छौँ। सरकार भनेको हाम्रो अभिभावक, आपद विपदमा सरकारको आत भरोसा एकदम जरुरी छ। अहिले त झन् देश सङ्घीयतामा गएपछि हामीसँग प्रदेश सरकार, स्थानीय सरकारहरू छन्। अहिले झन् नागरिकको अपेक्षा आफ्नो सरकारहरूप्रति बढिरहेको छ। त्यसैले हामी आज डबलीमा हाम्रो यो विपदको घडीमा हाम्रो प्रदेश सरकार, स्थानीय सरकारहरू के गर्दैछन् आफ्नो नागरिकहरूको लागि भनेर हामी गफ गर्न गइरहेका छौँ। आज हामीसँग गफ गर्न प्रदेश 2 को साथी सुरेश बिडारी हुनुहुन्छ। उहाँ 11 वर्षसम्म सक्रिय रूपमा पत्रकारिता गर्दै आउनु भइरहेको छ। अहिले तत्काल उहाँ अनलाइन खबरमा आबद्ध हुनुहुन्छ। आजको डबली विशेष गरी प्रदेश 2 कै पेरिफेरीमा घुम्नेछ, अथवा प्रदेश 2 कै तयारीहरूको, प्रदेश 2 कै अपेक्षाहरूको पेरिफेरीमा घुम्नेछ। त्यही भएर तपाईँहरू जुनै पनि प्रदेशबाट सुनिरहनु भएको छ, केही छैन, सुन्नु होला। तपाईँ पनि आफ्नो प्रदेशहरूमा के कस्तो भइरहेको छ त्यहाँको र त्यहाँको आकलन गर्न सक्नुहुन्छ। हुन्छ त, अब हामी डबली सुरु गरौँ। अहिले चाहिँ जस्तो त्यहाँको चाहिँ तपाईँले त्यहाँ बसेर हेरिरहँदाखेरि, वीरगन्जमा बसेर हेरिरहँदाखेरि त्यहाँको आम मानिसहरूको हुन्छ नि, त्यहाँको समस्याहरू चाहिँ के छन् अहिले जस्तो लाग्छ
ज्योति? जस्तो अहिले अब लकडाउन भएको 12 दिन भइसकेको छ, यस क्रममा विभिन्न समस्या देखिनु स्वाभाविकै हो। मानिसहरू आफ्नो दैनिक क्रियाकलापहरू जुन किसिमले हामी गर्दछौँ त्यसमा पाबन्दी लागेको छ। कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी जुन किसिमले महामारी भइरहेको छ त्यस विरुद्ध लड्नको लागि लकडाउन आह्वान गरिएको कारणले त्यसको पालना गर्दा मानिसहरू घरमै बसिरहेको अवस्था छ। त्यसले गर्दा दैनिक क्रियाकलापहरू नभएको अथवा बाहिरी क्रियाकलापहरू पनि नभएको अवस्था छ। त्यसले गर्दा किसिमको मानिसमा विभिन्न किसिमको समस्याहरू देखिनु स्वाभाविक हो। जस्तो अब सबभन्दा बढी अहिलेको अवस्थामा समस्यामा भनेको किसानहरू परेको छन्, किनभने प्रदेश नम्बर 2 अन्नको भण्डारको रूपमा परिचित छ र त्यो प्रदेश नम्बर 2 मा कृषि उपज, धेरै किसिमका उपजहरू उत्पादन गरिन्छ। त्यसको अहिले बजारीकरण हुन पाएको छैन, उत्पादित वस्तुहरू खेतमै छन्, ती सङ्क्रमण हुन पाएका छैनन्, गोडमेल लगायतका क्रियाकलापहरू पनि हुन पाएको छैनन्। यी क्रियाकलापहरू हुन नसक्दाखेरि एक किसिमको मानिसमा समस्या छ। अर्कोतर्फ किसानहरू जसले गाई वस्तु पाल्नु भएको छ उहाँहरूको दुध पनि राम्रोसँग बजारमा आउन सकिरहेको छैन, यी यावत समस्याहरू छन्। अब वस्तु भाउलाई खुवाउनको लागि पनि समस्या छ। यो अझ घरमा बस्ने र अब सहरी बजारमा अर्कै किसिमको समस्या छ। सहरी बजारमा मानिसहरूलाई अब कतिपय विपन्न समुदायका मानिसहरू पनि छन्, उहाँहरूलाई दैनिक ज्यालादारी मजदुरी गरेर खाने, रिक्सा चलाउनेहरूलाई एक किसिमको दैनिक जीवन निर्वाह गर्न समस्या छ। यस्ता यस्ता किसिमका समस्याहरू बिस्तारै देखिराखेका छन्। कतिपय निजी अस्पतालले ज्वरोका बिरामीहरू आउने बित्तिकै फर्काइदिइरहेको अवस्था छ, त्यो पनि एक किसिमको समस्या छ। अर्को चाहिँ अब शङ्कास्पद सङ्क्रमित व्यक्तिहरू अनि विदेशबाट आएका मानिसहरूलाई हेर्ने दृष्टिकोणमै पनि एक किसिमको समस्या देखिन थालेको अवस्था अहिले देखिन्छ, किनभने विदेशबाट आएको मान्छे अनि उहाँमा केही ज्वरो लगायतका समस्या देखियो भने उहाँप्रति गर्ने व्यवहार अर्कै, अलिकति समस्याग्रस्त अवस्थामा उहाँलाई हेर्ने सामान्यभन्दा अलिकति अर्कै खालको अवस्था बन्न थालिसकेको अवस्था अहिले देखिन्छ।
जस्तो तपाईँले यो 2 कुरा त भन्नुभयो होइन, अर्को चाहिँ जस्तो यो सीमा नजिकै पनि छ होइन, बोर्डर साइड हो वीरगन्ज त, अहिले त्यहाँको चाहिँ त्यो बोर्डर रिलेटेड इस्युजहरू चाहिँ कतिको आउँछ? जस्तो मान्छे छिर्ने कुराहरू होइन, अनि त्यहाँबाट आएको मान्छेहरूलाई राख्ने कुराहरूमा, अनि अहिले मैले सुनेको, मैले फेसबुकतिर कतातिर देखेको थिएँ होइन, त्यो के अरे कलेजहरूमा, ठाकुर राम हो कि कलेजमा चाहिँ मान्छेहरू राखेर त्यहाँ पनि एकदम के भइरहेको अरे, त्यो एकदम बिजोक छ भन्ने जस्तो कुराहरू सुनेको थियो। त्यस्तोमा चाहिँ के पब्लिकहरूको त्यस्तोमा चाहिँ के छ, उनीहरूले चाहिँ के सोचिरहेको छ, अथवा के गर्दै हुन्थ्यो जस्तो उनीहरू, त्यो त्यस्तो केही छ?
अब यो कस्तो देखियो भने प्रदेश नम्बर 2 मा पनि वीरगन्ज अलि संवेदनशील ठाउँ यस कारण पनि थियो, यहाँ चाहिँ यो चाहिँ देशकै प्रमुख नाका भएको कारणले मानिसहरू ओहोर दोहोर गर्ने नाका हो, र यसमा धेरै मानिसहरू ओहोरदोहोर गर्ने दैनिक रूपमा अब त्यसको त हिसाबै छैन, मानिसहरू आउने जाने क्रम चलिरहन्छ र देशका विभिन्न ठाउँबाट भारतबाट पनि त्यतिकै मानिसहरू आउने जाने गर्ने ठाउँ हो। र कस्तो भइदियो लकडाउन अथवा नाकाबन्दी चाहिँ अचानक रूपमा हामीले अब यो कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन अरू देशमा बाट भित्र नदिनलाई सीमामा नाकाबन्दी गर्नुपर्ने अवस्था आयो अनि त्यस पछाडि त्यसबाट पनि नपुगेर लकडाउन गर्नुपर्ने अवस्था आयो र यसो गर्दाखेरि के भइहाल्यो भनेदेखि मानिसहरू चाहिँ जो जहाँ छन् त्यहाँ अल्पत्र परे, जस्तो अब काठमाडौँ पोखरा भरतपुर लगायत विभिन्न ठाउँमा भारतीय कामदारहरू पनि विभिन्न प्रोजेक्टहरूमा काम गर्नुहुन्छ अन्य कामहरूमा पनि जानुभएको छ, उहाँहरूलाई फर्किनु पर्यो। त्यो बाहेक बारा पर्सा र उत्तरका मानिसहरू पनि उहाँ जानुभएको छ, उहाँहरू पनि फर्किन खोज्नुभयो किनभने डेरामा बसेर खानलाई ग्यास लगायतका विभिन्न समस्या खाद्यान्न सामग्रीको समस्या बरु घरमा भए त परिवारसँगै बसेर हामी चाहिँ केही खान पाउँछौँ केही गर्न सक्छौँ भन्ने मानिसहरूको मानसिकता भएपछि सबै मानिसहरू चाहिँ भारतीय हुन् अथवा नेपाली हुन् सबै चाहिँ विभिन्न उपाय लगाएर कोही हिँडेर कोही कन्टेनरभित्र बसेर कोही ट्रकमा बसेर वीरगन्ज आए र यसले गर्दा चाहिँ एक किसिमको समस्या भयो र एक दिन त तपाईँहरूले समाचारमा हेर्नु नै भयो होला सीमा क्षेत्रमा त अब एक किसिमको झडपकै अवस्था बन्यो, धेरै मानिसहरू 500,000 मानिसहरू चाहिँ भारत जान खोजेपछि त्यहाँ एक किसिमको समस्या भयो। जुन ठाकुरराम बहुमुखी क्याम्पसको तपाईँले कुरा उठाएको अवस्था छ त्यो चाहिँ कस्तो भने उहाँहरू पनि त्यस्तै किसिमको भारतीय कामदारहरू विभिन्न माध्यमबाट वीरगन्ज आइपुग्नु भएको र उहाँहरूलाई चाहिँ सुरुमा अब आउने बित्तिकै कुरा सम्झाउन मानिसहरूलाई व्यवस्थापन गर्न समस्या हुन्छ, प्रहरले विभिन्न ठाउँबाट नियन्त्रणमा लियो र नियन्त्रणमा लिएर त्यो ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा शास्त्र संकायको भवनमा राख्दाखेरि चाहिँ केही समस्या देखियो त्यहाँनिर खानको लागि र एक ठाउँमा सबैलाई कोचेको कारणले समस्या देखियो। त्यही बेलामा मिडिया पुगेको भएर हामी सबैले त्यसको समाचार त्यसै किसिमले सम्प्रेषण पनि गऱ्यौँ तर त्यस पछाडि के भयो भने त्यसलाई व्यवस्थित गरेर ठाकुरममा त्यसलाई राखिएको छ, अहिले त्यस्तो किसिम कुनै पनि समस्या आएको छैन। स्थानीय अधिकारीहरूसँग कुरा गर्दा अन्य जिल्लाले मानिसहरू पठाउँदा गाडीमा पास त दिने तर यता सम्बन्ध नगरिदिने गर्दा पनि केही किसिमको यहाँ समस्या देखियो, त्यसको समस्या चाहिँ वीरगन्जमा देखियो किनभने त्यो त अरू मार्फत पनि पठाइएको तर वीरगन्जमा यसको समस्या चाहिँ तड्काएर देखियो। अब यो चाहिँ अलि अस्वाभाविक रूपमा मानिसहरू आएको भएर समन्वय नगरिकन आएको भएर पनि एक किसिमको सुरुवातमा तयारी अवस्थामा नभएको कारणले पनि समस्या देखिएको, यो चाहिँ अब कसैले तयारी नै नगरिकन ठुलो मान्छे आउँदाखेरि त त्यसलाई व्यवस्थापन गर्न समस्या भइहाल्छ।
अनि जस्तो सुरेश अर्को चाहिँ मलाई एकदम जान्न मन लागेको चाहिँ प्रदेश दुईको सरकारको तयारीहरू चाहिँ के कस्ता छन् त?
तयारी अब जस्तो विपद पूर्वको तयारी भन्ने त अब यसमा चाहिँ यो अब एक अकस्मात आएको भएर यो हामीले अब जस्तो विपद अनुमान गरेका विपदहरू हुन्छन्, अब यो कोरोना भाइरस चाहिँ एकदमै नयाँ विपद भयो हामीलाई, त्यसले गर्दा प्रदेश त यो विषयमा तयारीमा थिएन तर जब यो समस्या आयो त्यस पछाडि प्रदेश सरकारले विपद व्यवस्थापन समिति हुन्छ जिल्लामा, त्यो जिल्लाका लागि हरेक जिल्लालाई 8 जिल्लामा 50,50,00,000 रुपियाँ पैसा केही दिन पछाडि त्यो पठाइदिएको छ अनि सशस्त्र प्रहरी अनि अनुसन्धानलाई पनि केही सहयोग गरेको भनेर जानकारी हामीलाई आएको छ। त्यस्तै गरी 25 करोडको कोष उसले खडा गरेको छ, त्यसमा अरू दाताहरूले पनि त्यसमा पैसाहरू चाहिँ हाल्दै हुनुहुन्छ। अनि अर्को भनेको स्थानीय पालिकाहरू गाउँ नगर उपमहानगर महानगरलाई क्रमशः 10, 15, 20, 25 लाखको दरले राहतको लागि भनेर पैसा पनि पठाएको जानकारी प्राप्त छ हामीलाई। त्यस्तै गरी त्यो चाहिँ वितरण गर्नलाई एक किसिमको निर्देशिका बनाएर समितिहरू बनाउने अनि त्यो समिति सर्वदलीय समिति जस्तै संयन्त्र एक किसिमको बनाउने अनि त्यो संयन्त्रले प्रभावित व्यक्तिहरूको नाम सङ्कलन गर्ने वास्तवमा को पीडित छ त्यस्तो किसिमले चाहिँ एउटा वितरण गर्नको लागि भनेर त्यो पठाएको छ। त्यसपछि स्वास्थ्य कर्मीलाई 100% भत्ता दिने भन्ने पनि घोषणा गरेको छ अनि विज्ञ समिति बनाएको छ, यो चाहिँ हिजो मात्रै सायद विज्ञ समिति बनाएको छ, त्यो विज्ञ समितिले चाहिँ अब यो विपदमा कसरी जान सकिन्छ भनेर नीति बनाएर दिने भन्ने कुरा छ। त्यस्तै गरी परीक्षण केन्द्रको घोषणा गरेको छ वीरगन्ज र राजविराजमा, सङ्घ सरकारले जनकपुरलाई परीक्षण केन्द्र दिएको छ जनकपुरमा तर त्यसको जोखिम अब वीरगन्ज र अन्य प्रदेशको अन्य ठाउँमा पनि परीक्षण केन्द्र राख्न पाए हुन्थ्यो भन्ने सबैको चाहना भएपछि सरकारले घोषणा गरेको छ वीरगन्ज र रागविराजमा दिने भनेर अनि प्रादेशिक अस्पताललाई 10,00,000 रुपियाँ दिएको भन्ने जानकारी छ। त्यो चाहिँ अब जनकपुरलाई अहिले प्रादेशिक अस्पतालको रूपमा बनाइएको छ त्यसले गर्दा त्यो पैसा उतै जान्छ। अब अलिकति एक्सन चाहिँ छिटो हुनुपर्ने, जस्तो अहिलेको परिस्थितिमा छिटो एक्सनमा जानुपर्ने तर त्यो देखिँदैन, तर बिस्तारै बिस्तारै गर्दै गरेको अवस्था चाहिँ देखिन्छ।
जस्तो तपाईँले भनिहाल्नु भयो होइन यति राम्रो राम्रो कुराहरू गरेर आएको रहेछ, त्यही त एक्सनमा जानु अति जरुरी छ होइन। त्यो यो 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 जस्तो जस्तो मैले हेर्दाखेरि चाहिँ होइन, मलाई त्यो सबै देख्दै त थाहा छैन, मैले यहाँ पनि हेर्दाखेरि चाहिँ जस्तो अहिले तत्कालै गरिहाल्नु पर्ने काम चाहिँ सायद प्रदेशले प्रदेशहरूले गर्नु, प्रदेश दुई मात्र होइन सबै प्रदेशहरूले चाहिँ जस्तो बाहिर भएको आफ्नो मान्छेहरूलाई ल्याउनलाई जुन अहिले एकदम यो बिजोग भएर हिँडिरहेको छ नि त होइन। मैले बिहान भर्खर एउटा न्युज हेर्दै थिएँ कि, न्युज भन्दा पनि एकजनाले फेसबुकमा सेयर गर्नुभएको थियो होइन, त्यो चाहिँ के हो भन्दाखेरि त्यो बाल मजदुरहरू हुन्छ नि, त्यो चाहिँ काठमाडौँमा बसेर त्यही वीरगन्जतिर पर्सातिरको यता अब काठमाडौँमा बसेर काम गरिरहेकोहरू चाहिँ अब यत्रो 12 दिन भयो, 12 दिनसम्म पनि केही नहुने भइसके पछाडि चाहिँ उनीहरू हिँडेरै 5 दिन 6 दिनसम्म त पुगिएला नि भनेर चाहिँ हिँडेरै गए अरे कि। अनि त्यसपछि धादिङको थाग्रे गाउँपालिकामा पुगेपछि त्यहाँको गाउँपालिकाले चाहिँ खानासाना होइन यताउता अलिअलि सहयोग गरेको भनेर एउटा मैले फेसबुक पोस्टमा देखेको थिएँ। भनेको यस्तो केसहरू त धेरै होला नि होइन, त्यस्तो त धेरैजना अब एक दिन होइन दुई दिन होइन मजदुरी गरेर बसेको मान्छेहरूलाई त गाह्रो छ। सो अब उनीहरूलाई चाहिँ जस्तो बाहिरको अब यो हेर्दा सामान्य लाग्छ होइन, अब बाहिर विदेशबाट आफ्नो देशको नागरिक लाने भन्या जस्तै प्रदेश सरकारहरूले पनि आफ्नो नागरिकहरूलाई चाहिँ कसरी ल्याउने होइन, आर्मीहरूसँग समन्वय गरेर ल्याउने हो कि के गरेर ल्याउने हो कि। अब उनीहरू त जाँदा जाँदा 5 दिन भनेको त अब होटल हुँदैन के हुँदैन जाँदा जाँदा, त्यो त इट्स अ बिग इस्यु नि त होइन। बाहिरबाट आउने मात्र नागरिक होइन नि त, राजधानीबाट आफ्नो गाउँ फर्किन चाहनेहरूलाई पनि त्यस्तो केही गर्न सक्थ्यो कि सक्थेन, त्यसमा के चुनौतीहरू थियो होला तपाईँले त्यहाँ तपाईँलाई लागेको चाहिँ है।
जस्तो अब त्यो कस्तो छ भने लकडाउनको मतलब के हुन्छ कि, जो जहाँ छ त्यहीँ चाहिँ सुरक्षित अवस्थामा रहने, मानिसहरूको फ्लो नगराउने नै हो। त्यसले गर्दा त्यो उद्धार गरेर कतैबाट ल्याउने भनेको अब त्यो कस्तो सरकारको नीति के थियो भनेदेखि कुराहरू गर्दाखेरि पनि हामी सुन्छौँ, जो जहाँ छ त्यहीँ बस्ने र त्यहाँ चाहिँ आवश्यक कुराहरूको प्रबन्ध गर्छौँ हामी भनेर भनेको हो। तर यो चाहिँ कस्तो देखियो भने एउटा प्रदेश सरकारले मात्रै दोष तिर नहुने अवस्था देखियो, कस्तो भने सङ्घ सरकारले पनि त्यो किसिमको एक्सन गरेर काठमाडौँमा अल्पत्र परेका मानिसहरूलाई क्वारेन्टाइन गर्ने अथवा उनीहरूलाई बसोबासको व्यवस्था खानाको व्यवस्था राम्रोसँग प्रबन्ध गर्यो भने त्यो किसिमको समस्या मानिसहरूलाई पर्दैन र यो समस्याको बारेमा बुझाउन नसकेर पनि समस्या हो। यदि अब उद्धार गरेर ल्याउँदाखेरि काठमाडौँमा कतैबाट एकजना कोरोना सङ्क्रमित मानिसले यसमा पर्यो त्यो भिडमा भनेदेखि त धेरै समस्या हुन्छ। त्यसले गर्दाखेरि अहिलेको उद्देश्य उद्धार गर्ने भन्दा पनि नेपालभित्रै भएको मानिसलाई त हामीले त्यति असुरक्षित मान्नु पनि परेन, विदेशबाट त ल्याउन नसकेको अवस्था छ भनेदेखि जो जहाँ छ त्यहाँको पालिकाहरूले अथवा त्यहाँको स्थानीय समुदायले कसरी व्यवस्थापन गर्न सक्छ, सरकारले नसकेको अवस्थामा पनि सहयोग गरेर जो जहाँ छन् त्यहाँ नै व्यवस्थित रूपमा राख्न सक्यो भने अहिलेको हामी विपदमा जोगिन सक्ने अवस्था हो। किनभने त्यो कोरोना भाइरस सङ्क्रमण भएको पनि कति दिनसम्म लक्षण देखिँदैन भन्ने कुराहरू आइराखेको छ। त्यसले गर्दाखेरि अब प्रदेश सरकारले अरू अरू काम जुन जरुरी कामहरू त गर्न सकेको छैन यहाँ स्थानीय स्तरमा भने, अब त्यो अलिकति फेरि प्रदेश दुईबाट बाहिर काम गर्न जानेको ठुलो सङ्ख्या छ, चाहे भारततिर जाने होस् चाहे अरू जिल्लामा जाने होस्। त्यसले गर्दाखेरि त्यो उद्धार गर्न चाहिँ अहिले अब अरू जिल्लाबाट ल्याउन अरू प्रदेशबाट ल्याउन एकदमै गाह्रै होला जस्तो लाग्छ। त्यतातिर जाने भन्दा पनि जो जहाँ छन् त्यहाँको स्थानीय सरकारले गर्दाखेरि राम्रो,
तर एक खालको पहल मैले भने ल्याउन नसके पनि जस्तो एक खालको पहलले कनेक्ट गर्ने जस्तो काठमाडौँ छ, काठमाडौँको स्थानीय तह अथवा प्रदेश तिनसँग अथवा सङ्घ सरकारसँग उसले त्यो आश्वासन त दिलाउन सक्थ्यो होला नि।
अब मुख्य चाहिँ हामीले अर्को प्रदेश सरकारले गर्नै पर्ने तर गर्न नसकेको मलाई लागेको कुरा के भनेदेखि बाहिरबाट आएका मानिसहरूको सही तथ्याङ्क चाहिँ प्रदेश सरकारसँग अहिले पनि छैन होला भन्ने मलाई लाग्छ। किनभने पर्सा जिल्लामै पनि तथ्याङ्क सङ्कलन भइरहेको अवस्था छ र सुरुमै एकदमै मानिसहरूको तथ्याङ्क सङ्कलन गर्ने कुराहरूमा चाहे त्यो एकदमै कमजोर वर्गको मानिसहरूको तथ्याङ्क सङ्कलन होस्, किनभने डाटा भएन भने हामीले कुनै पनि काम गर्न सक्दैनौँ र त्यो पाटोमा चाहिँ प्रदेश सरकारले चाँडै नै त्यो समन्वय गरेर त्यो कामहरू गराउनु पर्ने, त्यो चाहिँ एकदमै किनभने एकदमै धिमी गतिमाहरू कामहरू भइरहेको जस्तो मलाई चाहिँ अनुभव भइरहेको छ कि यो डाटाहरू राख्ने को कहाँबाट आएका सबै कुराहरू चाहिँ राख्न सक्यो भनेदेखि उहाँहरूलाई चाहिँ फर्दर केही समस्या पऱ्यो भने पनि तुरुन्त गएर उहाँहरूलाई पहिचान गरेर ल्याउन सक्ने अवस्था हुन्छ। र पछिल्लो समयमा त्यो मस्जिदको सवालमा पनि मस्जिदमा त्यो को गएर आए जमातमा त्यो मानिसहरूको बारेमा पनि प्रदेश सरकारले छिटो यस्तै प्रदेशबाट यस्तो मानिसहरू गएका हुन् उहाँहरू चाहिँ यसरी हुनुहुन्छ भन्ने कुराहरू, यस्तो कुराहरू पनि जस्तो भारतमा चाहिँ प्रधानमन्त्री स्वयंले कुराहरू गरिराख्नु भएको हुन्छ, प्रेस कन्फरेन्स अनि वक्तव्य दिइरहनु भएको हुन्छ, प्रदेश सरकारले यस्तै किसिमको चाहिँ वक्तव्यहरू दिने र त्यो जानकारी गराउने सत्य तथ्य कुराहरू यस्तो किसिमको चाहिँ नगरेको मलाई चाहिँ महसुस भएको छ।
ठिक छ, अब हामीले धेरै अब नगरेको कुराहरू मात्र भन्दा फेरि कति धेरै क्रिटिसाइज गरेको भन्ने लाग्ला होइन, उसै पनि आजकल जे गरे पनि सरकारले जे गरे पनि क्रिटिसाइज गर्ने सभा धेरै भयो भन्ने भनेर भनिरहेका छ। जस्तो यो बाहेक जस्तो तपाईँलाई लागेको चाहिँ यो प्रदेश सरकार र स्थानीय सरकारहरूले चाहिँ अहिलेको समयमा केही नगरे पनि गरेको राम्रो कामहरू चाहिँ ठ्याक्क ठ्याक्क भन्नुपर्दाखेरि यो चाहिँ राम्रो काम गरेको छ भन्दा तपाईँलाई के लाग्छ, के कामहरू चाहिँ दिमागमा आउँछ?
जस्तो प्रदेश सरकारको त मैले बताइहालेँ, अलिअलि पैसाहरू विनियोजन गरिदिए त्यसले पनि अब रात सायद अब हुन त परिस्थिति त्यस्तो थियो, अहिले 50 लाख दिएको कतिपय जिल्लाले अस्तिसम्म अपडेट मैले पछिल्लो त लिएको छैन, तर उहाँहरूले त्यो खर्च गर्न सक्ने अवस्था पनि छैन, सामग्रीहरू चाहिँ लिएर तुरुन्तै प्रवाह गर्न सक्ने अवस्था अहिलेको छैन, तर त्यो पैसा राम्रोसँग खर्च गर्न नसकेको भनेर हामीले प्रमुख जिल्ला अधिकारीहरूसँग कुरा गर्दाखेरि त्यो बुझिएको थियो, तर पनि एक किसिमको उहाँहरूले तयारी त्यो राम्रो कामको रूपमा हामी लिन सक्छौँ। जस्तो वीरगन्जको सन्दर्भमा राहतको लागि वडा स्तरमा समन्वय बनाएर त्यो समिति बनाएर राहतहरू बाँडिरहेको पनि हामी देख्छौँ, ढिलै भए पनि बाहिरबाट आएका मानिसहरूलाई व्यवस्थापन गरेको पनि हामी देख्छौँ, र धेरै राम्रो कामहरू गरेको भनेर भन्न चाहिँ अब हामी म चाहिँ एकदम मिडिया पर्सन भएको कारणले अब सरकारले राम्रो कुरा सुन्न चाहे पनि हामीले चाहिँ हामीले हेर्ने भनेको नागरिकको आँखाबाटै हो, उहाँहरू समस्यामा हुनुहुन्छ, उहाँहरूको समस्या हामीले उठाउनै पर्छ र त्यो कुरा नै बढी हामी देख्छौँ, र मलाई त अझै पनि लाग्छ सरकारले जुन गतिमा काम गर्नुपर्ने विपदमा त्यो किसिमले गर्न नसकेको अवस्था छ, हामीसँग त्यो एक्सन जुन रूपमा हुनुपर्ने हो त्यो चाहिँ अलि अझै पनि कमी कमजोरी देखिन्छ
है। जता पनि ताल यस्तै छ, प्रदेश होस् कि स्थानीय होस् कि केन्द्र सरकारको, सबैको जुन रूपमा अब हामीले हुन त हामीले एक्सपेक्टेसन मात्र गरेर नहुने हो कि अब त्यो चाहिँ थाहा भएन, तर पनि विपदमा जति हुन्छ नि त हामी पनि अत्तालिरहेको हुन्छ, त्यो अनुसारले उहाँहरूले छिटो काम गरोस् अथवा यस्तो प्लानिङहरू ल्याओस् भनेर हामीले सोचिरहेको हुन्छ, त्यो अनुसार नआउँदाखेरि त्यस्तो लाग्छ। जस्तो प्रदेशको त हामीले धेरै कुरा गऱ्यौँ होइन, प्रदेशको कामहरू त आफ्नो ठाउँमा होला सुरेश, जो लोकल लेभलहरूले चाहिँ त्यहाँ भएको स्थानीय सरकारहरूले चाहिँ त्यस्तो केही राम्रो इनिसिएटिभहरू लिएको छ जुन चाहिँ अरू अरू देशभरिको अरू स्थानीय सरकारहरूले पनि सिकोस् होइन, अथवा सिक्नुपर्ने छ त्यस्तो कुराहरू, जस्तो त्यसमा चाहिँ अब क्वारेन्टाइनहरूको कुरामा पनि होला अथवा स्वास्थ्य चौकीहरूको कुरामा अथवा खाद्यान्नहरूको सहज वितरण अथवा केही कुराहरूमा त्यस्तो केही गरेको छ त्यहाँ प्रदेश दुईको स्थानीय तहले?
जस्तो म वीरगन्ज महानगरपालिकामा छु र यहाँको मैले बढी हेरेको छु र अन्य जिल्लाको पनि समाचारहरूलाई म हेर्छु, साथीहरूले लेखिरहनु भएको हुन्छ त्यो कुरालाई। सो प्रदेश दुईमा अब ठाउँ ठाउँमा क्वारेन्टाइनहरू बनाएर राखिएको छ, त्यो आवश्यक पर्दा प्रयोग गर्न सकिने हिसाबले त्यो भइराखेको छ, र सँगसँगै वीरगन्जमा कस्तो गरिएको छ भने तरकारी जस्तो खाद्यान्नहरू किन्नको लागि पनि समय निर्धारण गरेर त्यो अनुसारले मानिसको फ्लो पनि नहुने अत्यावश्यक सामग्रीहरू पनि लिन सकिने गरी व्यवस्थापन गरिएको छ। अर्को चाहिँ विद्यालयलाई क्वारेन्टाइनको रूपमा व्यवस्थापन गरिएको वीरगन्जमा त्यसलाई त्यसरी व्यवस्थापन गरिएको छ, अनि छेउछाउका जस्तो जितपुर सिमराले त्यो इन्फेक्सन त्यो कीटाणु जुन जीवाणु बाधकलाई चाहिँ स्प्रेहरू गरेको भनेर जानकारी आइराखेको छ, सबले आफ्नो किसिमले जति सकिन्छ त्यो तयारी भने गरेका छन्। अब सबै नराम्रो बाँकी नै छ भन्ने चाहिँ होइन, जस्तो आफ्नो हिसाबले जति सकिन्छ जति त्यो कुराहरू चाहिँ सबैले क्वारेन्टाइन बनाउने, क्वारेन्टाइनमा विदेशबाट आएका मानिसहरूलाई राख्ने र शङ्कास्पद मानिसहरू छन् भने ती मानिसहरूलाई चाहिँ रिफर गर्ने, यस्तो क्रियाकलापहरू स्थानीय स्तरमा भइराखेको देखिन्छ। जस्तो ठोरीमै सङ्क्रमणको आशंका भएपछि गाउँमा चाहिँ एक किसिमको तनाव उत्पन्न भयो, त्यो मानिसलाई चाहिँ त्यहाँ गाउँपालिकाले समन्वय गरेर वीरगन्ज पठाएर उपचार गर्यो, त्यस्तै अर्को जिल्ला रौतहट बाराबाट पनि त्यसरी मानिसहरू आइरहनु भएको छ, र यहाँ फेरि एक जिल्ला अर्को जिल्लामा जस्तो वीरगन्जमा चाहिँ 2 दिन अगाडि 11 जना पर्सा 11 जना बाह्र गरेर मुस्लिम समुदायका मानिसहरू चाहिँ आउनुभएको अवस्था थियो, उहाँहरूलाई पनि समन्वय गरेर सम्बन्धित जिल्लामा पठाइएको अवस्था छ। आन्तरिक रूपमा एक किसिमले ती राम्रा कामहरू पनि भएका छन्, नभएका होइनन्। सँगसँगै अझै थप जिम्मेवारी पनि छ, किनभने राहत वितरणका कुराहरू अलिक प्रभावकारी ढङ्गले लैजानुपर्ने हो कि कतिपय ठाउँमा जस्तो अन्य सङ्घ संस्थाहरूले पनि सहयोग गरिरहेका छन्, त्यो सङ्घ संस्थाले गरेको समन्वय मार्फत गर्ने एकद्वार प्रणाली भनिएको छ, त्यसको पालना भएको छ कि छैन। अब हुन त विविध कुराहरू छन्, कालोबजारीका कुरा छन्, यो कुरा पनि हेर्नुपर्नेछ। अहिले सामान एकदमै महँगो छ, त्यो कुराहरूलाई व्यवस्थापन गर्ने बाँकी कुराहरू पनि छन्। यो सबै कुरा हुँदाहुँदै पनि विपदको समयमा अब गर्न त राम्रैसँग एक किसिमले गरिराखेका छन्, अहिलेसम्म हामीले डर लाग्नु पर्ने त्यस्तो अवस्थाको सिर्जना छैन, तर पनि अझै प्रभावकारी गर्नुपर्छ कि अस्पतालहरूको चाहिँ क्षमता बढाउने कुरा हुन्छ, डक्टरहरूको मनोबल बढाउने कुरा हुन्छ, चिकित्सकहरूको स्वास्थ्य कर्मीको मनोबल बढाउने कुरा हुन्छ, यो कुराहरूमा चाहिँ अझै ध्यान दिनुपर्छ। खुल्ला सीमा छ, त्यो खुल्ला सीमाबाट मानिसहरू बाहेक भित्र नछिरुन्, किनभने हामी कहाँमा परदेशको अधिक सबै भाग चाहिँ अब खुल्ला सीमासँग एक किसिमले तल्लो दक्षिणतर्फ चाहिँ भारत छ, त्यो त्यताबाट मानिसहरू जुन ठाउँबाट पनि छिर्न सक्ने अवस्थाहरू हामीसँग छ, र त्यो त्यसमा चाहिँ अलिकति किसिमले सुरक्षा कर्मी खटाएर पनि ध्यान दिन नसक्ने अवस्था छ त्यसको लागि, अनि सचेतना भ्रमहरू पनि यहाँ छरिन्छ, त्यो भ्रमको लागि सचेतना फैलाउने कामहरू पनि स्थानीय सरकारले स्वास्थ्य कर्मी मार्फत अथवा अन्य मिडिया मार्फत पनि गर्नुपर्ने हो भन्ने मलाई लागेको कुरा हो।
त्यसो भए अब तपाईँको विचारमा चाहिँ अब तुरुन्तै गरिहाल्नुपर्ने काम चाहे त्यो स्थानीय सरकारको तर्फबाट होस् या प्रदेश सरकारको तर्फबाट, त्यस्तो कामहरू चाहिँ के हुन्छ जस्तो लाग्छ? ठ्याक्क ठ्याक्क फाटो फाटो अब चाहिँ ढिला नगरिकन यो काम चाहिँ गरिहाल्नुपर्छ है भन्ने खालको
अस्पतालको क्षमता बढाउने, जस्तो नारायणीमा एउटा मात्रै भेन्टिलेटर छ, जरुरी पर्दा समस्या हुनसक्छ, अनि त्यस्तो ठाउँहरूमा चाहिँ सरकारी अस्पतालको अहिले निजी अस्पतालले बिरामीहरूलाई राम्रोसँग नलिएको अवस्था छ, उनीहरू अनुदान विभिन्न समयमा अनुदान अन्त त्यो चाहिँ लिने अनि अहिले जरुरी पर्दा काम नगरिदिने अवस्था छ त्यो ठाउँमा, त्यसले गर्दा सरकारी अस्पतालहरूको क्षमता अभिवृद्धि, त्यहाँका चिकित्सकहरूको मनोबल अभिवृद्धिका क्रियाकलापहरू र स्थानीय सरकारसँग अनि सङ्घ सरकारसँग एकदमै राम्रोसँग समन्वय गरेर प्रदेश सरकारले पनि छिटो छिटो क्रियाकलापहरू गर्नुपर्छ भन्ने मलाई लागेको कुरा चाहिँ अहिले यही छ।
यो बेला चाहिँ विपदको हो, सबैले सकेसम्म मिलेर छिटो छिटो काम गर्ने गरौँ। सुरेश जस्तो अन्त्यमा मैले धेरै कुराहरू थाहा पाइयो होइन, धेरै कुराहरू जानकारी पनि भयो बुझियो पनि, जस्तो अन्त्यमा चाहिँ मैले भन्न छुटाएको तपाईँलाई भन्न मन लागेको यति चाहिँ भन्नुपर्छ भन्ने खालको लागेको केही कुराहरू छन्?
अब अहिले भन्नुपर्ने कुरा भनेको सावधानी नै अप्नाउनु पर्छ, सबैले जसले जसले पडकास्ट सुन्नुहुन्छ उहाँहरूले सावधानी अप्नाउनु पर्छ, र कोही चाहिँ हाम्रो सम्पर्कमा त्यस्ता शङ्कास्पद बिरामीहरू देखिन्छन् भने उहाँहरूलाई हामीले सम्झाएर जानुहोस्, तपाईँहरू चाहिँ भन्नुपर्छ, स्वास्थ्य संस्थामा जानुहोस्, सल्लाह लिनुहोस् भन्ने कुरा हुन्छ। अर्को चाहिँ अब कसैलाई दुर्व्यवहार भइरहेको छ, शङ्कास्पद बिरामीकै कारणले दुर्व्यवहार भइरहेको छ भने त्यो ठाउँमा गएर हामीले त्यस्तो नगर्नको लागि बरु सुरक्षित त हुने कुरा एउटा छ भने कसैलाई त्यो त्यही कारणले गर्दा छिछि दुर गर्ने दुर्व्यवहार गर्ने हामीले फरक व्यवहार गर्ने किसिमको चाहिँ त्यो कामहरू गर्नु हुँदैन, त्यसमा हामीले सचेतना जगाउनु पर्छ। र मैले अर्को देखेको कुरा के भने हामी जस्तै तन्नेरी युवा साथीहरूले म्यासेजहरू कुनै आउँछ म्यासेज बक्समा भने त्यसलाई तुरुन्तै त्यसको बारेमा अलिकति पुष्टि नगरिकन फरवर्ड पनि गरिदिइहाल्नुहुन्छ तुरुन्तै। यस्ता क्रियाकलाप हामीले सकेसम्म गर्नुहुन्न, राम्रो कुरा गइराखेको छैन जति जानुपर्ने, तर नराम्रा कुराहरू एकदमै तुरुन्तै त्यो फरवर्ड गर्ने हाम्रो बानी छ, त्यसलाई चाहिँ हामीले चेन्ज गर्नुपर्छ। आधिकारिक ठाउँबाट आएको सूचनालाई मात्रै हामीले फरवर्ड गरिदिने साथीहरूकोमा म्यासेजमा हालिदिने गर्नुपर्छ। अर्को चाहिँ आधिकारिक निकायकै सूचनालाई मात्रै आधार मानेर कुराहरू गर्नुपर्छ, थाहा छैन भने बरु थाहा छैन भन्न सकिन्छ, तर जान्ने पल्टेर कोरोना भाइरसको बारेमा भए नभएका गतिविधि कुराहरू बारेमा अरूलाई बताउने त्यस्तो क्रियाकलाप पनि गर्नुहुन्न भन्ने मलाई लाग्छ। र सबभन्दा ठुलो त अब अहिले घरमै बसेर सावधानी अप्नाउनुहोस् भन्ने नै छ, त्यसलाई पालनै गर्नु पर्यो। राज्यले जुन किसिमको नीति लिन्छ त्यो नीतिलाई चाहिँ हामीले सकेसम्म सहयोग गरिदिने र गलत क्रियाकलापहरू कुनै पनि किसिमको होस् त्यसलाई चाहिँ नगरिदिएर अहिले हामीले सहयोग गर्नुपर्ने बेला छ, सबैजना एकजुट हुनुपर्ने बेला छ। आफ्नो घर वरिपरि अगाडि कोही समस्यामा छन् भने आफूले सक्ने सहयोग गर्ने, नसके सम्बन्धित निकायमा भनिदिने जस्ता क्रियाकलापहरू हामीले गरेर यो अहिले विपदको एक किसिमको समस्या छ त्यो समस्यामा हामीले साथ दिन सक्छौँ भन्ने मलाई लाग्छ।
हस् धेरै राम्रो कुरा गर्नुभयो सुरेशले है। हस् त हामी अब डबलीबाट बिट मार्नुपर्ने समय आइसकेको छ। आज हामीले प्रदेश दुईको प्रदेश सरकार र स्थानीय तहहरूले के गरिरहेको छ अहिलेको यो विपदको समयमा, के कसो तयारीहरू गरिरहेको छ अथवा गरिहाल्नुपर्ने कामहरू के हुन्, त्यहाँको मानिसहरूको आम अहिलेको अपेक्षाहरू के छ भन्ने कुरामा रहेर हामीले केही कुराहरू गऱ्यौँ, केही कुराहरू खतल्ने प्रयास गऱ्यौँ। मैले अघि पनि भनिहालेँ सरकार चाहिँ अभिभावक हो होइन, आपद विपदमा सरकारकै आत्म भरोसाहरू चाहिन्छ, त्यही भएर अहिले मान्छेहरूको अपेक्षाहरू अलिक बढेको छ होइन, आफ्नो केन्द्र सरकारसँग अथवा प्रदेश सरकार स्थानीय सरकारहरूसँग अपेक्षाहरू बढ्नु स्वाभाविकै हो, त्यही भएर मान्छेहरूले धेरै कुराहरू सोधे, धेरै कुराहरू एकैचोटि इच्छा गरे भनेर नआत्तिनु सबैहरू पनि, सरकारमा रहनेहरू पनि होइन, यो बेलामा सबैजना अतालिरहेका हुन्छन्, त्यही भएर त्यस्तो हुन्छ। यति भन्दै आजको डबलीबाट हामी बिदा हुन चाहन्छौँ। म र सुरेशलाई बिदा दिनुहोला। हस्त, धन्यवाद, नमस्ते, स्टे सेफ, बाइ बाइ।